किस तरह से वालदेन अपने बच्चों की सही तरबियत कर सकते हैं, जिम्मेदारी है उनकी। एक मुआशरा तरबियत कर रहा होता है यकीनन बच्चों का, वालदेन क्या करें। इस आमतौर से कहा जाता है भेड़िए जैसा मुआशरा जो है वो जो है हमारे बच्चे को बिगाड़ने के दर पे है, तो हमें क्या करना चाहिए। इस सवाल का जवाब इंशाल्लाह आज हम डॉक्टर साहब से लेंगे। तो डॉक्टर साहब आपका क्या ख्याल है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले तमाम तारीफें उस खुदा के लिए जिसने तपते हुए सहरा में चलते हुए हशरात को भी रिस्क दिया है,
बेशक
और इसके बाद मैं तमाम अपने नाज़रीन की खिदमत में और सहर आलमी नेटवर्क के पूरी टीम की खिदमत में सलाम अर्ज़ करता हूँ। इंतहाई अहम मौजू है क्योंकि कुरान मजीद ने भी इसकी तरफ इशारा फरमाया है। देखें, तरबियत औलाद से पहले मरहला जो आता है वो एक मर्द और औरत का मरहला है। खुदावंदे मुताल ने कहा, एक मैंने मुजक्कर और मुअन्नस को पैदा किया ताकि दुनिया में ये नस्ल जो है वो बढ़ सके। इसके लिए सबसे अहम ये चीज़ हमें जो दर्स देती है वो ये है कि इंतखाब एक खातून और मर्द का शादी के लिए बहुत ज़रूरी है। जैसे कि किसी भी इंसान को या किसी भी मर्द को ये तलाश नहीं करना चाहिए कि उसे अपने लिए बीवी चाहिए, बल्कि उसे ये तलाश करना चाहिए कि उसने अपने बच्चों के लिए एक माँ को तलाश करना है। इसका हमें तारीख में बिशतर दर्स मिलता है। जब हम देखते हैं अमीरुल मोमिनीन ने हज़रत अब्बास अलमदार के लिए जनाब उमुल बनीन का इंतखाब किस तरह से किया, और इसके लिए जनाब अकील की खिदमात हासिल की गईं क्योंकि उस मौके पर वो नसब शनासी में सबसे माहिर थे। और जिस कबीले का इंतखाब किया गया वो कबीला बहादुरों का कबीला उस वक़्त मारूफ था। यानी इससे हमें ये चीज़ समझ आती है कि बच्चे की तरबियत में उसके वरासती और उसका जेनेटिक जो है वो ताल्लुक़ बहुत ज़रूरी है,
बिल्कुल
क्योंकि ये
बिल्कुल
सारी की सारी खूबियां बच्चे के अंदर मुंतकिल हो रही होती हैं। और इसी तरह से खातून के लिए भी कहा गया है कि वो अपने लिए शौहर इंतखाब ना करे, अपने लिए अपने बच्चों के बाप का इंतखाब करे। यानी ये इंतहाई अहम नुक्ते हैं जिनकी तरफ तारीख में भी इशारा किया गया है। जब हम देखते हैं हजरत इमाम हुसैन अलैहिस्सलाम की जोजाए मोहतरमा जनाबे शहरबानो का इंतकाल हो जाता है, उस वक्त हजरत सैयदुस्साजदीन सिर्फ 10 दिन के थे। उसके बाद जब इंतखाब का मरहला आता है तो उनके लिए बनु सकीफ कबीले का इंतखाब किया जाता है जनाबे उम्मे लैला के लिए, जो कि अपने हुसन की वजह से कबीला मारूफ था, हुसन और जहानत की वजह से। इस कबीले में जनाबे उम्मे लैला का इंतखाब किया जाता है जो कि अबू सुफियान की बेटी की बेटी हैं। अगर
अच्छा
यूं कहा जाए कि बनु सकीफ के सरदार की बेटी उम्मे लैला का इंतखाब जनाबे इमाम हुसैन की जोजाए मुताहिरा के उनवान से किया जाता है। और उसके बाद देखें कि हमारे यहाँ जब कोई बेटी पहली पैदा होती है तो उसको बड़ी हकारत की निगाह से देखा जाता है, उसके लिए मुख्तलिफ किस्म के कॉन्सेप्ट मौजूद हैं। हर किस्म के मज़हब में, मज़हब के अलावा हमारी फरहंग का एक ख़ास हिस्सा बन चुका है, क्योंकि हम बेटियों की पैदाइश को जो है अच्छे तरीके से सेलिब्रेट नहीं करते। मगर इस्लाम में हमें ये चीज़ वाजिया मिलती है कि इमाम हुसैन अलैहिस्सलाम की जनाब उम्मे लैला के साथ शादी के बाद जो पहली औलाद हुई वो बेटी थी। और हम देखते हैं कि इनका नाम जो है वो फातिमा कुबरा रखा गया।
अच्छा डॉक्टर साहब, ये चीज़ मैं तो इसका मतलब है हम लोगों को सिर्फ यानी बच्चों की तरबियत यानी अगर शुरू करनी है तो शादी से पहले ही हमें बहुत
सोचना होगा,
सोचना होगा उस
क्योंकि
मरहले के लिए।
इसके लिए अमीरुल मोमिनीन अली इब्ने अबी तालिब अलैहिस्सलाम का इरशाद है कि मोमन को अपने आइंदा यानी फ्यूचर के बारे में मुकम्मल प्लानिंग करनी चाहिए। यानी किसी जगह पर दाखिल होने से पहले उससे बाहर आने का रास्ता उसको पता होना चाहिए। यानी मोमिन को इस कदर अकलमंद होना चाहिए, इससे ज़्यादा ये कि उसके अंदर ये तेज़ी और फुर्ती पाई जानी चाहिए, जो कि हम देखते हैं कि बहुत कम हमें दिखने में मिलती है ये चीज़। हम जब देखते हैं कि तरबियत, क्योंकि वालदेन से बच्चा जो है विरासत में वालदेन के इखलाक को लेता है, बातचीत के तरीके को लेता है, इसके अलावा उनसे ही वो गुरूर को भी लेता है और फुरुतनी को भी लेता है,
बिल्कुल
यानी इनकसारी को भी लेता है। अगर वालदेन के अंदर ये सारी की सारी चीज़ें मौजूद हों तो वो बेहतर तरीके से अपने बच्चों की तरबियत कर सकते हैं। और बच्चे की क्योंकि पहली दर्स का वालदेन होते हैं, हम तारीख में देखते हैं कि हज़रत अब्बास अलमदार ने किस तरह शुजात का मुजाहिरा किया। वो अपनी कबीलगी विरासत की वजह से
اور دوسرا یہ کہ حضرت علی علیہ السلام کی بھی شجاعت اس کے اندر شامل تھی، مگر کیونکہ بیسکلی جو ہمیں چیز تاریخ بتاتی ہے وہ یہی بتاتی ہے کہ جناب ام البنین کا قبیلہ جو ہے اپنی طاقت کی وجہ سے معروف تھا، اور بعد میں ہم دیکھتے ہیں کہ جناب ام لیلہ اپنے حسن کی وجہ سے معروف تھیں، کیونکہ ان کا قبیلہ جو ہے جس سے مختار بھی ہیں اور اس کے علاوہ بہت ساری دوسری شخصیات بھی جو اسی قبیلے سے تعلق رکھتی ہیں، وہ ایک تو اپنی فراست کی وجہ سے، اپنی عقل مندی کی وجہ سے، اور دوسرا اپنے حسن کی وجہ سے معروف تھا. ہم ان دونوں چیزوں کو دیکھتے ہیں کہ جب حضرت امام حسین علیہ السلام کا اور جناب ام البنین کا عقد ہوتا ہے اور اس کے بعد جو پہلا بیٹا پیدا ہوتا ہے اس کا نام علی رکھا جاتا ہے، کیونکہ حضرت امام حسین علیہ السلام کے جتنے بھی بیٹے ہیں جو تاریخ میں ذکر کیا گیا ہے ان تمام کے نام علی ہیں.
ڈاکٹر صاحب، اسی طرف میں آنا چاہ رہا تھا کہ نام رکھنا، آج کل ایسے ایسے نام ہیں جو ڈکشنری میں بھی مشکلوں سے ملتے ہیں، ایسے نام رکھے جا رہے ہیں، اور یہ تقریباً پوری دنیا میں جہاں کہیں یہ دیکھا جا رہا ہے، اس نام کا اثر ہوتا ہے واقعی یا نہیں؟
دیکھیں، نام کا بہت زیادہ اثر ہوتا ہے. ہم دیکھتے ہیں کہ بعض بچے جو ہیں غلط نام کے انتخاب کی وجہ سے ان پر وہ اثرات جو ان کی شخصیت کو نکھار نہیں پاتے، غلط نام ہونے کی وجہ سے اس کی شخصیت نکھر نہیں پاتی، اس کی وہ صلاحیتیں اوپر کر نہیں آ پاتی جو کہ اس کے اندر پائی جاتی ہیں. ایک تو نام کا اثر ہوتا ہے، مگر اس کے لیے میں ساتھ میں یہ بھی کہوں گا کہ ہمیں فقط ڈکشنری کا غلام بن کے نہیں رہ جانا چاہیے یا جنتری کا غلام بن کے نہیں رہ جانا چاہیے. ہمارے پاس آئمہ طاہرین علیہ السلام نے بہترین نام جو ہیں وہ ہمیں دیے ہیں، جن میں سب سے بہترین نام علی بیٹوں کے لیے، اور بیٹیوں کے لیے سب سے بہترین نام فاطمہ ہے، جسے ہم حضرت امام حسین علیہ السلام کی اولاد مطہرات میں دیکھتے ہیں کہ آپ نے اپنے تمام بیٹوں کے نام علی اور تمام بیٹیوں کے نام فاطمہ رکھے، جو کہ علی اکبر، علی اصغر، علی اوسط کے نام سے اور علی زین العابدین کے نام سے معروف ہیں، اور بیٹیوں کے نام فاطمہ کبرہ، فاطمہ صغرہ اور فاطمہ سکینہ.
ڈاکٹر صاحب، یہ تربیت کا جو مرحلہ ہے، عام طور سے پہلا مرحلہ تو ہم لوگ گزار دیتے ہیں کہ خود میاں بیوی جو ہیں چلیں اپنے مہرال شوق پورے کرنے، موویز دیکھنی ہے، یہ کرنا ہے، بچے پر توجہ نہیں دی جا رہی ہے کہ وہ دیکھ کیا رہا ہے، وہ پورے طور سے سمجھ رہا ہوتا ہے.
میں آپ کی یہ بات بھی سمجھتا ہوں، ساتھ اس جگہ پر اس چیز کو مینشن کرنا بہت ضروری ہے. بعض دفعہ ہم دیکھتے ہیں کہ والدین کے جو جھگڑے ہیں وہ چھوٹے بچوں پر بری طرح سے اثر انداز ہوتے ہیں. یعنی اگر بچوں کے سامنے والدین جھگڑا کرنے کے بعد اگر خدا نہ خواستہ، خدا نہ خواستہ، اکثر سننے میں بھی یہ آتا ہے، لوگ سوال بھی پوچھتے ہیں لڑائی کے دوران، حتیٰ کہ نوبت طلاق تک کے الفاظ جو ہیں وہ سننے میں آتے ہیں، تو اس کے بچے پر انتہائی برے اثرات پڑتے ہیں. اس لیے ہمیں چاہیے کہ بچوں کے سامنے کسی قسم کے بھی جھگڑے سے جو ہے وہ گریز کرنا چاہیے، اور اگر کوئی ایسی بات بھی ہے تو بچوں سے دور جا کے کرنی چاہیے تاکہ ان کو کسی بات کا پتہ نہ چلے. دوسری بات یہ ہے کہ بچوں کو جب ہم تربیت کریں، کیونکہ وہ اپنے والدین کو اپنے لیے نمونہ قرار دیتا ہے سب سے پہلے مرحلے میں، اس کے بعد وہ اپنے دادا دادی کو اپنے لیے نمونہ قرار دیتا ہے، اس کے بعد اس کے بہن بھائی، اس کے ارد گرد کا معاشرہ اس پر اثر انداز ہوتا ہے. یعنی ہر قسم کے اگر بچے کے اندر کوئی اچھی خوبی، اچھی عادت آ رہی ہے تو اس میں بھی اس کے ارد گرد کا ماحول کا اثر ہے، اس کے والدین کی تربیت کا اثر ہے. بعض دفعہ یہ کہا جاتا ہے، ایک مشہور مقولہ ہے، آپ نے بھی اکثر سنا ہے، کہ اگر کوئی شخص بولتا ہے تو اس کے بولنے کے بعد اس دیکھو کہ اس کے والدین کیسے ہیں، کیونکہ اس کے بولنے سے پتہ چلتا ہے کہ اس کے والدین نے اس کی تربیت کیسے کی ہے. اس لیے یہ انتہائی مرحلہ اہم ہے کہ ہمیں بچوں کی تربیت پر خصوصی توجہ دینی چاہیے تاکہ بچوں کی وجہ سے کوئی انگلی جو ہے والدین کی طرف نہ اٹھا سکے. دیکھیں بچوں کی تربیت میں ایک والدین کا تقویٰ بھی بڑا معنی رکھتا ہے. تقویٰ کے ساتھ ساتھ بچوں کو جو غذا دی جاتی ہے وہ بھی بڑا اس کے اندر اہم کردار ادا کرتی ہے. ہم دیکھتے ہیں کہ ہم ایک غذا کھاتے وقت جب نوالا اٹھاتے ہیں اس وقت یہ سوچتے ہیں یہ غذا ہمارے بدن کے لیے مفید ہے یا نہیں ہے. یعنی 100 طریقوں سے ہم سوچتے ہیں کہ یہ ہمارے لیے مضر صحت تو ثابت نہیں ہوگی، مگر ہم نے کبھی یہ نہیں سوچا کہ یہ نوالا جو ہم کھا رہے ہیں یہ کہاں سے آیا، آیا یہ حلال پیسے کا آیا یا حرام پیسے کا آیا. کیونکہ بچوں کی تربیت میں اس کا ایک خاص اثر ہے. وہ والدین جو اپنے بچوں کو حرام کے نوالے کھلاتے ہیں یا رشوت کے پیسے کھلاتے ہیں، ان کے بچوں میں آپ بہت ساری خامیاں دیکھیں گے، اخلاقی اعتبار سے بھی اور معاشرتی اعتبار سے بھی. اور اس کے علاوہ ہمیں سب سے زیادہ جو ضرورت ہے وہ اس چیز کی ضرورت ہے، ہم بچوں کی تربیت کے ساتھ ساتھ ان کو دینی تعلیم کا بھی اہتمام کریں ان کی. یعنی جب تک ہم ان کی دینی تعلیم کا اہتمام نہیں کریں گے تو ہم ان کی पूरी अच्छी तरीके से तरबियत नहीं कर सकेंगे। इसके लिए बच्चों को छोटी छोटी आप जिस तरह से रुमानी और एक तखयलाती कहानियाँ सुनाते हैं, इसी तरह आइमा की जो ज़िंदगी है इसको मुख्तलिफ कहानियों की सूरत में, बख्श की सूरत में पक्ष किया गया है, किताबों की सूरत में। और खुशकिस्मती के साथ उनके तर्जुमे भी हो चुके हैं, पाकिस्तान, इंडिया, हर जगह वो आसानी से अवेल भी हो सकती हैं। हमें चाहिए कि बच्चों को वो तखयलाती और वो परियों की कहानियाँ सुनाने की बजाय आइमा की सीरत की कहानियाँ सुनानी चाहिए, ताकि बच्चों की तरबियत जो है अच्छे तरीके से हो सके और बच्चे जो हैं उनको अपने लिए हीरो करार दें, ना कि उन परियों और देवताओं को जिनकी कहानियां आप उनको सुनाते हैं। अगर आप आइमा ताहिरीन अलैहिस्सलाम की, असहाबे रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम की, आइमा ताहिरीन की इस्मत व तहारत के घराने की उनको कहानियां सुनाएंगे, तो आप उनकी ज़िंदगियों में बहुत ज़्यादा चेंजिंग भी देखेंगे और देखेंगे किस तरह से ये सारी की सारी चीज़ें और पूरी सीरत जो है उनकी ज़िंदगियों में अपना असर दिखाती है और उन्हें कामयाबी के साथ हमकिनार करती है।